नेपालमा धुवा रहित र धुवा सहित दुवै तरिकाहरूबाट हुने सुर्तीजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्वेशन र लत अमल सम्बन्धी सवाल सरोकारवालाहरूलाई आम संचार र बहसमा प्रस्तुत गर्दै यस सम्बन्धी नीति र व्यवहारमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाल विकास अनुसन्धान प्रतिष्ठान एनडीआरआई र किभु इन्टरनेसनल संघको प्राविधिक सहयोग एवं नेपाल अर्बुद रोग निवारण संस्था एनसीआरएस र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र एनएचईआईसीसी संघको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डीबीआईईद्वारा संरचित श्रृङ्खलाबद्ध सवाल सरोकार केन्द्रित अन्तर्क्रियात्मक पाक्षिक नियमित रेडियो प्रस्तुति कार्यक्रम लहर मुक्तिका लागि जुक्ति।
प्रिय सहभागी श्रोता, रेडियो मैगजिन शैलीमा करिब आधा घण्टा समय अवधिका लागि काठमाडौँ उपत्यकामा संयोजित यो नियमित कार्यक्रम देशभरिका 753 पालिकाहरूमा विभिन्न फ्रिक्वेन्सीहरूमा सञ्चालित महत्वपूर्ण एवं स्वतन्त्र रेडियो प्रसारण स्टेशनहरू लगायत रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क एफएम 98, 100 र 103 का साथै रेडियो कान्तिपुर 96.1 र 101.8 मेगाहर्जबाट अनि साउन्ड क्लाउड र अनलाइन मार्फत पनि नियमित प्रभावकारी प्रसारण सम्पादन गरिन्छ।
नमस्कार, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस पछिल्लो एवं नवीनतम 8 खण्डमा हार्दिक स्वागत गर्दछौ। म अचला
अनि म उपेन्द्र। सुर्तीजन्य पदार्थ सेवन दुर्व्यसन विरुद्ध मुक्तिका लागि जुक्ति सुझाउने उद्देश्य र अभिलाषा सँगै यो रेडियो प्रस्तुति लिएर आएका छौँ।
प्रत्येक पाक्षिक अन्तरालमा नियमित प्रस्तुत गरिने यस रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस भागमा प्रवेश गर्नु अघि दुई साता अघि प्रस्तुत 7 भागमा छलफल गरिएका विषयवस्तुलाई सारमा सम्झौं।
कार्यक्रम लहरको 7 भागमा हामीले धुवा रहित सुर्तीजन्य वस्तु पदार्थको सेवन दुर्व्यसनको अवस्था र यसको प्रभाव गम्भीरताका बारेमा सरकारीहरूसँगको संवाद सुन्यौं।
साथी सङ्गतले खाइरहन्छ दोकानमा, चौकमा, बजारमा, पुरै मार्केट कन्ट्रीमा पाइरहेछ। अब स्पोर्ट प्लेयर हो, अब हामीले त्यो खायो भने हाम्रो गेममा पनि असर गर्ने गर्छ।
योले चाहिँ क्यान्सर हुन्छ मुखमा, यो चाहिँ धेरै नराम्रो बिमारी हो, यसको इलाज पनि धेरै कम छ नेपालमा।
धेरैजनामा चाहिँ के छ भन्दाखेरि चाहिँ यो स्मोकलेस टोब्याकोले स्मोकिङ भन्दा चाहिँ अलिक कम गराउँछ भन्ने जनमानसमा त्यस्तो भावना छ, तर यो स्मोकलेस टोब्याको पनि त्यति नै हानिकारक चाहिँ छ।
यस प्रस्तुति लहरको 8 भागमा आज हामी सुर्तीजन्य वस्तु पदार्थ नियन्त्रण सम्बन्धी ऐन कानून नीति नियमको कार्यान्वयनको अवस्थाका बारेमा चर्चा परिचर्चा गर्नेछौ।
यसभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 भएका प्रावधानहरूको सार संक्षेप र यसको कार्यान्वयनको अवस्थाका बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व उपसचिव एवं यस सम्बन्धी कानूनका ज्ञाता पुष्कर राज नेपालसँगको कुराकानी।
2068 चाहिँ सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन जारी गरेका छौँ। सार्वजनिक स्थलमा कसैले पनि सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ।
अनि सुर्तीजन्य वस्तु पदार्थको प्रयोगले मानव स्वास्थ्यमा पार्ने जोखिम र यसको न्यूनीकरणका निम्ति ऐन कानूनको प्रभावकारी कार्यान्वयन एवं अपनाउनु पर्ने सचेतना व्यवहारका सवालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौँ बागमती प्रदेशमा सेवारत क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर विष्णु दत्त पौडेलसँगको संवाद सुन्नेछौ।
कोभिड भनेको त्यसले असर पार्ने पनि फोक्सो लायो, धुम्रपानले पनि फोक्सो लायो असर पार्छ। त्यस कारण चाहिँ यदि कोही चुरोट बिडी खानुहुन्छ भने यो कोरोनाको टाइमले राइट टाइम टु लिभ इट, आजैको दिन आफ्नो लागि नभए पनि आफ्नो परिवारको लागि, बालबच्चाको लागि, अरूलाई सम्झेर पनि आजैको दिन छोड्नुहोस्। यो यसले चाहिँ तपाईँलाई मात्रै फाइदा होइन, तपाईँको परिवारलाई, तपाईँको बालबच्चालाई, समाजलाई, सबैलाई फाइदा हुन्छ।
र सधैँ जस्तै अन्य सचेतनामूलक श्रव्य सामग्रीहरू पनि समेटेका छौँ। आउनुहोस् अब करिब आधा घण्टा हामी सँगसँगै संवाद र छलफल गरौँ।
सुर्तीजन्य वस्तु पदार्थको सेवन दुर्व्यसन मानव स्वास्थ्यका लागि हानिकारक छ भन्ने तथ्य हामी सबैलाई जगजाहिर नै छ। यही तथ्यलाई मनन गर्दै धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नका लागि नीतिगत तहबाटै विभिन्न प्रावधानहरू संरचना भएका छन्।
यसै मध्येको एउटा महत्वपूर्ण दस्तावेज हो सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068। यही ऐनलाई आधार मानेर सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली 2068, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका 2071, सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ऱ्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनी मूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका 2071 लगायतका ऐन कानून र नियमावली निर्देशिकाहरू बनेका छन्।
धूमपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूमपान तथा सुर्ती सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने उद्देश्य यी ऐन कानून र नियमावली निर्देशिकाहरूले राखेका छन्।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 र यसैमा आधारित भएर बनेका नियमावली निर्देशिकाहरूमा भएका मुख्य प्रावधानहरू के छन् त, अनि यसको कार्यान्वयनको अवस्था कस्तो छ? यही जानकारीका लागि हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व उपसचिव एवं यस सम्बन्धी कानूनका ज्ञाता पुष्कर राज नेपालसँग गरेको कुराकानी सुनाउँदैछौ।
सुर्तीजन्य पदार्थको कारणले चाहिँ चारवटा नसर्ने रोग, क्यान्सर, दीर्घश्वास प्रश्वास, मुटुको मधुमेह रोग लाग्छ। यसको मुख्य कारण चाहिँ सुर्तीजन्य पदार्थ नै हो। नेपालमा यस्ता सुर्तीजन्य पदार्थको प्रयोगबाट चाहिँ वर्ष नै लगभग 27,000 मान्छेको मृत्यु हुन्छ। र यो आफैमा कस्तो रोग हो भन्दाखेरि चाहिँ यो त सेवन गर्नेलाई त रोग लाग्छ, तर सेवन नगर्ने भने सेकेन्ड ह्यान्ड स्मोकर जसको सामिप्यमा रहने अन्य मान्छे समेत यो रोग लाग्न सक्छ। र अहिले त थर्ड ह्यान्ड स्मोकर पनि भन्छन्, सेवन गर्ने सँगै नबसे पनि सेवन गरिएको कोठामा पछि सरसफाई गर्न प्रयोग गर्ने मान्छेलाई समेत यसले हानि गर्छ। जी तीन तहमा हानि गर्ने यस्तो पदार्थ चाहिँ नियन्त्रण नियमन गर्नुपर्छ भनेर नेपाल सरकारले 68 यो ऐन ल्यायो, सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन, र त्यसको चाहिँ नियमावली पनि आइसकेको छ। यो चिज कन्ट्रोल गर्नको लागि चाहिँ ऐनमा चाहिँ धेरै राम्रो व्यवस्थाहरू रहेका छन्। त्यसमध्येको एउटा व्यवस्था के हो भन्दाखेरि चाहिँ सार्वजनिक स्थलमा कसैले पनि सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ। सरकारी निकाय त सबै सार्वजनिक स्थल परेको, त्यो बाहेकको अन्य स्थानहरू समेत सार्वजनिक स्थल भनेर भनेको छ। यहाँसम्म कि पौडी पोखरी, लाइब्रेरी, कबड हल लगायत चाहिँ सार्वजनिक स्थल भनेको छ। सेकेन्ड ह्यान्ड स्मोकरको कारणले गर्दाखेरि सेवन गर्ने मान्छेलाई त यो रोग लाग्छ, उसको नजिकको फ्यामिलीको मेम्बरलाई समेत यो रोग नलाग्छ भनेर चाहिँ आफ्नो निजी घरमा र निजी सवारी साधनभित्र समेत प्रयोग गर्न पाइँदैन भनेर यो ऐनको दफा 6 उल्लेख गरिएको छ। यो ऐनको दफा 5 के भन्छ भन्दाखेरि चाहिँ त्यस्तो सार्वजनिक स्थलमा चाहिँ यो चाहिँ सुर्तीजन्य पदार्थ निषिद्ध क्षेत्र हो, यहाँ सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन, सेवन गर्न पाइँदैन भन्ने किसिमको सूचना टाँच गर्नुपर्छ। सबैले देख्ने गरी त्यो सूचनाको आकार, साइज नै नियमले प्रष्ट व्यवस्था गरेको छ, कार्यविधिले प्रष्ट व्यवस्था गरेको छ। अब हामी कहाँमा समस्या चाहिँ त्यहाँनिर छ, सार्वजनिक स्थलमा चाहिँ अहिले तपाईँ हामी नै गयौँ भने पनि धेरै जसो सार्वजनिक स्थलमा यस्तो सूचना टाँस गरेको पाइँदैन। त्यसै गरी ऐनको अर्को व्यवस्था, यो सुर्तीजन्य पदार्थको कुनै पनि माध्यमबाट विज्ञापन र प्रायोजन गर्न पाइने छैन। दफा 11 यो कुरा गरिएको छ, विज्ञापन गर्न पाइने कुरा त्यो चाहिँ कार्यान्वयन भएको छ। त्यसै गरी चाहिँ 18 नपुगेको चाहिँ मान्छेलाई बिक्री वितरण गर्न पाइँदैन भनेर बकाइदा भनेको छ ऐनमा। अब तपाईँ हामीले अहिले हेर्ने भन्दाखेरि चाहिँ बजारमा जाने भन्दाखेरि चाहिँ सानो बालबच्चालाई पनि व्यवसायीहरूले बेचिरहेको हामी देख्न सक्छौँ। त्यसै गरी गर्भवती महिलालाई पनि बेचबिखन गर्न पाइँदैन, पसलमा उनीहरूलाई राखेर पनि बेचबिखन गर्न लगाउन पाइँदैन भन्ने प्रष्ट कानुनी व्यवस्था छ। त्यसै गरी अर्को एउटा व्यवस्था, यो सुर्तीजन्य पदार्थ शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजप्रधान सूचना गरेर तोकेका यस्ता अन्य प्राकृतिक निकायहरूको चाहिँ 100 वरिपरि सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाइने छैन, दिनुहुने छैन भन्ने व्यवस्था गरेको छ। अहिले तपाईँ हामीले हेऱ्यौँ भनेदेखि चाहिँ विद्यालयको कम्पाउन्डमा विद्यालयले बनाएकै सटरमा भाडामा बस्ने मान्छेहरूले त्यही सटरमा सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइन्छ, र त्यो सटरमा गएर चाहिँ त्यही विद्यालयका प्राध्यापकहरू गएर सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ भने हाम्रो विडम्बना यस्तो रहेको छ। त्यसै गरी चाहिँ अर्को कानुनले के व्यवस्था गरेको छ भन्दाखेरि चाहिँ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर फुटकर रूपमा सुर्तीजन्य पदार्थ बेचबिखन नपाइने सूचना निकाल्न सक्नेछ भन्ने व्यवस्था गरेको छ, र कसैले पनि खिल्ली चुरुट बेच्न पाइँदैन भनेर बगैँचा सूचना निकालेको छ। तर अहिले तपाईँ हामीले हेर्नुहुँदेखि कसैले पनि तपाईँको चाहिँ खिल्ली नबेचेको देखिँदैन, सबैले खिल्लीमै बेचिया हुन्छ। अब यसको मनसाय के भन्दाखेरि चाहिँ व्यक्तिको इजी एक्सेस नहोस् भन्ने नै हो। त्यसै गरी अर्को चाहिँ 73/10 नेपाल सरकारले सूचना निकालेर सुर्तीजन्य पदार्थ बेचबिखन गर्नेहरूले चाहिँ इजाजत लिनुपर्नेछ, इजाजत नलिकन कसैले पनि शुद्धजन्य पदार्थ बेच्न पाइँदैन भन्ने व्यवस्था गरेको छ। तपाईँ हामी अहिले बजारमा गएर माग्ने हो भनेदेखि चाहिँ कुन चाहिँ पसलले मैले शुद्धजन्य पदार्थ बेचबिखन गर्ने इजाजत लिएको छु यहाँ छ भने देखाउन सक्छ? देखाउन सक्ने अवस्था छैन। नाङ्लो पसलले बेचेको छ तपाईँको चाहिँ ठुलो भनौँ त होलसेलरले पनि तपाईँको चाहिँ बेचेको छ, तर कसैले पनि शुद्धजन्य पदार्थ बेचबिखन गर्ने इजाजत लिएको पाइँदैन। शुद्धजन्य पदार्थ बेचबिखन गर्न चाहने कुनै पनि व्यापारले चाहिँ अन्तर्राष्ट्रिय कार्यालयमाबाट चाहिँ छुट्टै इजाजत पत्र लिएको हुनुपर्छ। त्यही इजाजत पत्र नलिकन चाहिँ बिक्री गर्न पाइने छैन र त्यसको कारोबार वितरण गर्नु हुँदैन भनेर बकायदा भनेको छ। सूचीजन्य पदार्थ चाहिँ निशुल्क रूपमा उपहारको रूपमा कसैलाई पनि दिन पाइँदैन। त्यसै गरी चाहिँ सूचीजन्य पदार्थ लाइसेन्स लिएको मान्छेले पनि सूचीजन्य पदार्थ बेचबिखन गर्नको लागि चाहिँ त्यसलाई आकर्षित गर्ने गरी त्यो चिज सजावट गरेर राख्न पाइँदैन। त्यसरी सार्वजनिक स्थलमा लाइटर र तपाईँको सलाई राख्न पाइँदैन, एस्ट्रेट राख्न पाइँदैन। यो सामान किनेमा चाहिँ यतिबाट चुरोट दिइनेछ, यतिबाट चुरोट किनेमा यो सामान दिइनेछ भने त्यस्ता प्रकारका चाहिँ कुनै शर्त राखेर यस्तो सूचीजन्य पदार्थ बेचबिखन गर्न पाइँदैन। र सूचीजन्य पदार्थ नियन्त्रण नियमन ऐनको नियम छ ले के भन्छ भन्दाखेरि चाहिँ सूचीजन्य पदार्थले चाहिँ नाभिकलाई आकर्षण गर्ने किसिमको लोगो राख्न पाइँदैन, आकर्षण हुने किसिमको कलर प्रयोग गर्न पाइँदैन। प्रत्येक बट्टा प्याकेटमा चाहिँ चेतनामूलक सन्देश छाप्नुपर्छ, सूचीजन्य पदार्थ हानिकारक छ, यसले यो रोग लगाउँछ भनेर चाहिँ त्यो सन्देश पनि हुनु पर्यो। त्यसपछि नेपाल सरकारले फोटो पनि दिएको छ, हानिकारक फोटोहरू पनि छापेको हुनुपर्छ। अहिले फोटो छापे पनि धमिलो रूपमा छापिएका, त्यसको चाहिँ सेन्स नबुझ्ने गरी छापिएका, छाप्दै नसकेका पदार्थहरू चाहिँ बजारमा छ्यासिरहेका छन्। सूचीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने दुईटा मेकानिजम हुन्छन्, एउटा चाहिँ ट्याक्स, अर्को चाहिँ गैर ट्याक्स, गैर कर। कर मेकानिजमको सूचीजन्य पदार्थमा ट्याक्स राइज गरिदिने, ट्याक्स बढाइदिने भने मान्छेलाई किन्न अलिकति चाहिँ पहुँचबाट चाहिँ टाढा पुर्याइदिने। अर्को भनेको चाहिँ यसै गरी तपाईँको चाहिँ लाइसेन्स लिनुपर्ने, यति वर्षभन्दा माथिलाई वेतन नपाउने, यति मिटरभन्दा वेतन नपाउने लगायतको व्यवस्था गरेर चाहिँ अलिकति सर्वसुलभ नहुने गरी चाहिँ व्यवस्था गर्नुपर्ने गरिएको छ। अब यति व्यवस्था गर्दा गर्दै पनि हामी कहाँमा अहिले व्यापक मात्रामा सूचीजन्य पदार्थको प्रयोग भइरहेको छ, त्यसकारण यस्ता चिजहरूलाई चाहिँ अझ चाहिँ कडाइको रूपमा नियमन गर्नुपर्छ भनेर म स्वास्थ्य मन्त्रालयले चाहिँ यो एनमा अझै संशोधन गर्नको लागि हामीले चाहिँ संशोधन प्रस्ताव अहिले नेपाल सरकार मन्त्री परिषदमा टेबल गरेका छौँ। अब चाहिँ अहिलेको विश्वको के हो भन्ने धारणा भन्दाखेरि चाहिँ यो चाहिँ कलरफुल किसिमका बट्टाहरू चाहिँ आएको हुनाले यो चाहिँ नव प्रवेशीहरू चाहिँ आकर्षित भएका छन्। यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि सबैतिर चाहिँ यसको चाहिँ प्याकेजिङ एउटै सादा प्याकेजिङ जानुपर्छ, त्यसमा चाहिँ कुनै ब्रान्ड लोगो राख्न पाइँदैन, राख्नु हुँदैन। ब्रान्ड लोगो कारणले पनि चाहिँ आकर्षित हुन्छ, त्यस कारण चाहिँ राख्न पाइँदैन भन्ने एउटा प्रोभिजन छ। अर्को हामीले जुन अघि 100 मिटरको दूरी भनेको छौँ, शैक्षिक संस्थाको 100 मिटरको दूरी बेच्न पाइँदैन, त्यसलाई हामीले 500 मिटर गर्नुपर्छ भनेर प्रस्ताव गरेका छौँ, अलिकति डिस्टेन्स बढाउने गरेका छौँ। इजाजत दिने बेला चाहिँ तपाईँको चाहिँ कमसेकम 1 किलोमिटरभित्र मात्रै दिने कि अथवा 500 मिटर मात्र दिने कि भन्ने पनि अल्टरनेट हामीले व्यवस्था गरेका छौँ। सूचीजन्य पदार्थलाई पनि त्यसरी एरिया तोकेर मात्रै दिनुपर्छ भन्ने हिसाबले पनि हामीले प्रपोज गरेका छौँ। भनेपछि अहिले गएको कानुन संशोधन भएर आयो भने पनि केही अझै चाहिँ नियमनको व्यवस्था अलिक कडा हुन्छ। जसले जसले यो रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूलाई मेरो आग्रह के भन्दाखेरि चाहिँ कोही यसको चाहिँ विक्रेता हुनुहुन्छ भनेदेखि विक्रेता मानवहरूलाई मेरो रिक्वेस्ट, तपाईँले सूचीजन्य पदार्थ बेचेर कति नाफा पाउनु भएको छ, त्यसको तपाईँको 100 गुणा हानि तपाईँले बेचेका तपाईँका ग्राहकहरूलाई भइरहेको छ, त्यो हानि मध्येको तपाईँको फ्यामिलीको कोही मेम्बर पनि हुन सक्नुहुन्छ, यो कुरालाई मध्यनजर गरेर यस्तो तपाईँको प्राणघातक चिजहरू चाहिँ भरसक नबेचिदिनु भए राम्रो हुन्थ्यो भन्ने मेरो विक्रेतालाई आग्रह। उत्पादकलाई यस्तो प्राणघातक चिजबाट केही नाफा पक्कै तपाईँलाई होला, तर त्यसबाट हुने हानि जसले बेहोरेको छ, जसको परिवारमा यस किसिमको घटना घटेका छन्, त्यसले दिने जुन तपाईँको चाहिँ गाली हुन्छ त्योभन्दा धेरै गुणा बढी छ। त्यसकारण तपाईँले चाहिँ अन्य वस्तु उत्पादन गर्नेतिर चाहिँ मानसिकता परिवर्तन गर्ने हो कि जो सेवनकर्ता हुनुहुन्छ तपाईँले सेवन गर्नुहुन्छ, तपाईँले आफूलाई त हानि गर्नुहुन्छ गर्नुहुन्छ, पक्कै पनि आज नभए भोलि भोलि नभए पर्सि पर्सि नभए निकोर्सी त तपाईँलाई हानि हुन्छ नै। तपाईँलाई भोलि चाहिँ क्यान्सर हुनसक्छ, मधुमेह हुनसक्छ, त्यसपछि दम हुनसक्छ, मुटुरोग लाग्नसक्छ, लगायतका रोग लाग्नसक्छ। यस्तो रोग लाग्नु तपाईँलाई दुःख हुन्छ हुन्छ, तपाईँको परिवारलाई समेत दुःख हुन्छ। क्यान्सर रोग लागेपछि चाहिँ मान्छेको घरबार सम्पत्ति सबै सकिएको छ, रोग पनि निको भएको छैन, मृत्युवरण गर्नुपरेको अवस्था छ, यो तपाईँले दुःख पाउनुहुन्छ नि। तपाईँ आफूले त सेवन गर्नुहुन्छ, तपाईँले सेवन गरेको कारणले तपाईँको नजिकमा रहेका तपाईँको परिवारका सदस्य साथीभाइले समेत चाहिँ यसले असर गर्न सक्छ। तपाईँले सेवन गरेको स्थानमा काम गर्ने अन्य कुनै चाहिँ व्यक्तिहरूलाई जो चाहिँ सरसफाइमा संलग्न हुन्छ उहाँलाई समेत चाहिँ यसले असर गर्छ। त्यस कारण चाहिँ यो 3 तह असर गर्ने चिजहरू जसको कुनै फाइदा नै छैन, सबै हानि हानि मात्र छ, यसले सम्पत्ति पनि सिध्याउँछ, स्वास्थ्य पनि सिध्याउँछ भने यस्तो सम्पत्ति र स्वास्थ्य सिधाउने चिज सेवन गर्न आजैबाट छोडौँ, यसलाई परित्याग गरौँ र साथीभाइ इष्टमित्रले सेवन गर्छ उहाँहरूलाई पनि सेवन नगरौँ, यसको चाहिँ कुनै फाइदा छैन, मैले पनि सेवन गरेर छोडेको हुँ भन्ने किसिमले चाहिँ प्रयत्न गरौँ।
अहिले हामी नेपालमा धुवाँ रहित र धुवाँ सहित दुवै तरिकाहरूबाट हुने सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्व्यसन र लतम्बल सम्बन्धी सवाल सरोकारहरूलाई आम संचार र बहसमा प्रस्तुत गर्दै यस सम्बन्धी नीति र व्यवहारमा सकारात्मक परिवर्तनको उद्देश्यले संरचित श्रृङ्खलाबद्ध सवाल सरोकार केन्द्रित अन्तर्क्रियात्मक पाक्षिक नियमित रेडियो प्रस्तुति कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनिरहेका छौं।
कार्यक्रममा भर्खरै हामीले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 र यसैमा आधारित भएर बनेका नियमावली निर्देशिकाहरूमा भएका मुख्य प्रावधानहरू र यसको कार्यान्वयनको अवस्थाका बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व उपसचिव एवं यस सम्बन्धी कानूनका ज्ञाता पुष्कर राज नेपालसँग गरिएको कुराकानी सुन्यौं। वहाँ यसअघि सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन समितिका सदस्य सचिव समेत हुनुहुन्थ्यो।
भर्खरैको यस संवादबाट हामीले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 अनुसार कसैले पनि सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न पाइँदैन। त्यसै गरी सार्वजनिक यातायात तथा निजी आवासीय क्षेत्रहरूमा अरूलाई असर पर्ने गरी चुरोट सेवन गर्न पाइँदैन भनेर निर्देशित गरेको छ। र यदि सार्वजनिक स्थल सार्वजनिक यातायात जस्ता ठाउँमा चुरोट सेवन गरेको देखिएमा वा पाइएमा यस ऐन बमोजिम जरिवाना तिर्नुपर्नेछ भन्ने कुरा थाहा पायौं।
यही ऐनमा कसैले पनि 18 वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निशुल्क उपलब्ध गराउन पाउने छैन भनेर निर्देशित गरेको छ। यो सँगै शैक्षिक संस्था स्वास्थ्य संस्था बाल तथा वृद्ध आवासीय क्षेत्रको 100 मिटरको दूरीमा कुनै पनि प्रकारको सुर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाउने उल्लेख गरिएको छ।
त्यसै गरी व्यापारीहरूले ग्राहक वा क्रेताहरूलाई आकर्षण हुने गरी पसलमा सुर्तिजन्य पदार्थलाई सजाएर र देखिने गरी राख्न पाइँदैन। अनि धूमपान तथा सुर्तिजन्य पदार्थ उत्पादकहरूले पदार्थको प्याकेट तथा ऱ्यापर्सहरूमा प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबल तथा ट्रेडमार्क चिन्ह उत्पादकको नाम ठेगाना र सुर्तिजन्य पदार्थमा रहेको निकोटिनको मात्रा र तोकिएको अन्य हानिकारक तत्त्व एवं आवश्यक कुराहरू उल्लेख गर्नुपर्दछ भन्ने पनि प्रावधान छ।
सोही ऐन अनुसार उत्पादकले सुर्तिजन्य पदार्थको बट्टा ऱ्यापर्स प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी कुल भाग मध्ये कम्तीमा 75% भागमा सुर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता बेहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तिजन्य पदार्थको सेवनको असरबाट भएको घातक रंगीन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्छ भन्ने कुरा पनि थाहा पायौं।
ऐन कानून नीति नियम नियमावली निर्देशिकामा भएका यी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नहुँदा सुर्तिजन्य वस्तु पदार्थहरूको बिक्री वितरण तथा सेवन दुर्व्यसन बढ़िरहेको छ जसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ। सुर्तिजन्य वस्तु पदार्थको प्रयोगले मानव स्वास्थ्यमा पार्ने जोखिम र यसको न्यूनीकरणका निम्ति ऐन कानूनको प्रभावकारी कार्यान्वयन एवं अपनाउनु पर्ने सचेतनाका व्यवहारहरू के हुन सक्छन् त? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौँ बागमती प्रदेशमा सेवारत क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर विष्णु दत्त पौडेलसँग भएको संवाद अब सुनौ।
नेपालमा सुर्तिजन्य र धुम्रपान जन्य पदार्थको प्रयोगको अवस्था कस्तो पाउनु भएको छ?
नेपाल सरकारले गरेका केही राम्रा कुराहरू मध्ये टोब्याको कन्ट्रोल एक्ट लिएर आइएको छ, कानून आएको छ। तर एउटा एक्जाम्पलको लागि वीर अस्पतालको 100 मिटरको एरियाको छेउछाउमा चुरोट बिडी धुम्रपानहरू न सेवन गर्न पाइन्छ न बिक्री गर्न पाइन्छ, तर पनि बाहिर मान्छेहरूले खाइरहेको पनि देखेँ, त्यहाँ एक भित्ताकै बाहिर बेचिरहेको पनि देखेँ। यसले के एक्जाम्पल दिन खोजेको भने कानुनको इम्प्लिमेन्टेसन पार्ट चाहिँ हामी अलिक चुकेको छौँ। त्यो बालबालिकाले चुरोट बिडी किन्न पाउँदैन, 16 वर्षभन्दा मुनिकोलाई बेच्न पाइँदैन, त्यो गैर कानुनी कानुन हुन्छ। तर म स्योरका साथ हुन्छु एउटा 15 वर्षको बच्चालाई तपाईँले पैसा दिएर जब एउटा चुरोट किनेर लिएर आइस त भन्यो भने त्यो पसलेले दिन्छ, जुन गैर कानुनी हो। गर्भवती महिला त बेच्नु पनि भएन, खाना दिनु पनि भएन, किनेर त दुईटा ज्यानलाई चाहिँ जोखिम पार्ने भयो। टोब्याकोले अरू तपाईँ हामीले खाना त सिधै हामीलाई असर गर्छ, तर गर्भवती महिलाले खाँदा त के भने महिलालाई आफूलाई पनि हानि गर्ने भयो, त्यो गर्भभित्र रहेको बच्चालाई पनि हानि गर्ने भयो क्या। भोलि बच्चा अपाङ्ग जन्मिन सक्छ, मृत बच्चा जन्मिन सक्छ, अन्डरवेट बच्चा जन्मिन सक्छ, यो झन् खतरनाक कुरो।
गर्भवती र बालबालिकाको प्रसङ्ग त यहाँले भर्खरै ल्याउनु भयो, युवाहरू चाहिँ यस्ता सुर्तिजन्य अथवा धुम्रपान जन्य पदार्थको अम्बलमा चाहिँ कसरी परिरहेछन्?
युवाहरू भनेकै मान्छे उनीहरू अलिक एडभेन्चरस, नयाँ कुराहरू गर्न खोज्ने, नयाँ कुराहरू जान्न खोज्ने अलिक कौतूहल समूहका ग्रुपकाहरू, त्यो समूहमा नयाँ नयाँ आने बानीहरू उनीहरूले डेभलप गर्छन्, राम्रो नराम्रो सबै टोब्याको कम्पनीहरूले त्यसै कारणले युथहरूलाई फोकस गर्छ, एडभर्टाइजहरूले, किनभने युवालाई चाहिँ लत लाउन सक्यो भने फाइदा के भने लङ टर्म फाइदा हुने भयो क्या। को धेरै बाँच्छ, कसले धेरै कन्ज्युम गर्छ भन्दा युवाले धेरै कन्ज्युम गर्छ, जति पहिला टोब्याको लत लाउन सक्यो उसले त्यति व्यापार दिने भयो नि, लामोभन्दा लामो व्यापार। मैले अहिले आजको दिन टोब्याको खान थाल्ने कति खाला 20 वर्ष 30 वर्ष 10 वर्ष होइन, त्योभन्दा धेरै त कति बाँच्छ ला म, तर 15 वर्ष 20 वर्षको युवालाई खुवायो भने त उसले 50 वर्ष चाहिँ व्यापार पाउँछ। त्यसै कारण व्यापारीहरूले चाहिँ लङ टर्म कहाँलाई चाहिँ एट्र्याक्ट गर्यो भने चाहिँ धेरै वर्ष व्यापार चल्छ भन्ने।
स्वास्थ्य करले यसको सेवनलाई हटाउन कतिको सहयोग गरेको छ?
जब जब टोब्याको ट्याक्स बढ्छ तब तब टोब्याको खपत घट्छ, त्यस कारण ट्याक्स बढाइयो भने दोहोरो फाइदा हुने भयो। एउटा कुरो त चुरोट बिडी बिक्री वितरण कन्ट्रोल हुने भयो एउटा फाइदा, दोस्रो फाइदा चाहिँ के भने त्यो ट्याक्स बढ्दै गएपछि त्यो ट्याक्सले चाहिँ राष्ट्रिय आमदानी बढ्ने भयो, त्यस कारणले दोहोरो फाइदा हुने हुनाले चुरोट बिडीमा टोब्याकोमा लगाउने ट्याक्स लाउने देशहरू मध्ये नेपाल एउटा एकदम थोरै ट्याक्स लाउने देशमा पर्छ। त्यस कारण लगाउँछ, ट्याक्स लगाएको छ, हरेक वर्ष पनि बढाइ पनि रहेछ, तर त्यो निम्न भयो। अलिकति डब्ल्युएचओले दिएको गाइडलाइन्स अनुसार, अलिकति इन्टरनेसनल अनुसार, अलिकति हाम्रा छरछिमेकी राष्ट्रको अनुसार अलिकति टोब्याकोमा धेरै ट्याक्स लाउनु पर्नेछ, जसले गर्दा टोब्याको खाने मान्छेहरू पनि घट्नेछन्, राष्ट्रलाई पनि आमदानी पनि हुनेछ, दोहोरो फाइदा हुन्छ। प्रोडक्टको प्याकेटमा चाहिँ जति ठुलो चित्रण राख्यो त्यति चाहिँ टोब्याको कन्जम्सन घटेको देखिहाल्छ।
यो सेकेन्ड र थर्ड ह्यान्ड स्मोकिङ पनि भन्ने गरिन्छ, यो भनेको के हो?
धेरै मान्छेलाई के लागेको छ भने जसले चुरोट खायो त्यसलाई मात्रै हानि गर्छ, त्यो होइन हजुर। मैले चुरोट खाएँ यहाँ भने धुवा फ्याँक्यो भने हजुरलाई पनि असर गर्छ, द्याट इज कल्ड सेकेन्ड ह्यान्ड स्मोकिङ। घरमा बाउ आमा कसैले चुरोट खायो भने घरमा भएका साना नानी केटाकेटीहरूलाई पनि असर गर्छ, तर नबुझेर उसले आफूले आफ्नो सन्तानलाई अति नै माया गर्ने भए त त्यो सन्तान बसेको कोठामा बसेर चुरोडङ गाएर गइरहन्छ, उसले आफ्नो सन्तानलाई आफै मारिरहन्छ। र अध्ययनहरूले पनि के देखाएको छ भने नेपालका बालबालिकाहरू जो धेरै चुरोट खाँदैनन् तर उनीहरू सेकेन्ड ह्यान्ड स्मोकमा एक्सपोज भएका छन्, लगभग 50% जति बालबालिकाहरू त सेकेन्ड ह्यान्ड स्मोकमा एक्सपोज भएको छ। थर्ड ह्यान्ड स्मोकिङ भनेको चाहिँ कस्तो भने हजुर, जस्तो मैले यहाँ चुरोट खाएँ, मलाई हानि गरेँ, म फर्स्ट ह्यान्ड स्मोकर, त्यो धुवाले हजुरलाई गर्यो सेकेन्ड ह्यान्ड स्मोकर, र लास्टमा त्यो कार्यालय सहयोग आउने थर्ड ह्यान्ड स्मोक। जतिखेर चुरोट खाइरहेको नि त्यतिखेर नभएर त्यसको केही समय पछाडि चाहिँ अर्को मान्छे आउँदाखेरि चाहिँ त्यसलाई एक्सपोज हुने भएका। सार्वजनिक शौचालयमा मान्छेको चुरोट बिडी खाने चलन छ, गयो चुरोट बिडी खायो हिँड्यो सार्वजनिक शौचालयमा, अर्को मान्छे आउँछ एकछिन पछि अनि उसले पनि आफ्नो शौच गर्छ, चुरोट बिडीको धुवाको माध्यमद्वारा जुन केमिकल्स, जुन कार्सिनोजेनिक, जुन क्यान्सर कजिङ केमिकल्सहरू त्यो पनि इन्हेल गरेर जान्छ।
सुर्ती र धुम्रपान जन्य पदार्थको सेवन र कोविड 19 को अन्तर सम्बन्ध बारे बताइदिनुहोस् न।
कोविड भनेको त्यसले असर पार्ने पनि फोक्सो लायो, धुम्रपानले पनि फोक्सोलाई असर पार्छ, फोक्सो त उसको कमजोर भइरहेकै हुन्छ, त्यसमाथि पनि कोरोना लाग्यो भने त डबल घातक। दोस्रो कुरो के भने सर्ने हातपातबाट सर्ने, एउटाले चुरोट दिन्छ हातमा, हातले लियो मुखमा हाल्यो, त्यो हातको माध्यमद्वारा सर्ने चान्सेस पनि हाई भयो, हातले दिने लाइटरले सल्काउने मुखमा हाल्ने धुवा उडाउने र रोग लागिहाले पनि उसको चाहिँ त्यो श्वास प्रशासन प्रक्रिया चाहिँ कमजोर हुन्छ। एउटा कमजोर मान्छेलाई अर्को पनि भयो भने डबल घातक हुने भयो क्या, धुवाले पनि श्वास प्रशासन सिस्टमलाई चाहिँ कमजोर पुर्याउने भयो, कोरोनाले पनि कमजोर पुर्याउने भयो, एटम बम पनि हानेको, मसिन गनले पनि ठोकेको, भनेपछि त के हुन्छ, दुई दुई तर्फबाट चाहिँ मान्छेलाई एट्याक गर्यो भने त त्यो मान्छे ढल्छ। त्यस कारण चाहिँ यदि कोही चुरोट बिडी खानुहुन्छ भने यो कोरोनाको टाइमले राइट टाइम टु लिभ इट।
धुवारहित र धुवासहितको पदार्थले कस्तो खालको क्यान्सर निम्ताउँछ अनि कसरी?
टोबाकोमा भएको चाहिँ जुन केमिकल्स कार्सिनोजेनिक धुवा प्रड्युस गर्नेमा चाहिँ धुवाको रूपबाट चाहिँ फोक्सोमा जाने भयो, फोक्सो सम्बन्धी इफेक्ट ज्यादा गर्ने भयो, फोक्सोको अङ्गलाई मुखमा राख्नेलाई चाहिँ त्यो रसबाट टोबाकोबाट मुखका क्यान्सरहरू एब्जर्ब भएर मुखबाट भएर ब्लडमा जाने भयो, त्यसपछि ब्लडमा चाहिँ एब्जर्ब भएपछि ती केमिकल पोइजनहरू एब्जर्ब भएपछि शरीरमा गएर फेरि घात।
सुर्तिजन्य पदार्थ र धुम्रपान जन्य पदार्थ नियन्त्रणका लागि भएका ऐन कानूनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नलाई के गर्नुपर्छ होला?
गभर्मेन्ट मन्त्रालय यी सबैहरूले सहकार्य गरेर यसलाई इम्प्लिमेन्टेसन गर्नु पर्यो। कमसे कम नेपाल पनि एउटा अस्पताललाई चाहिँ त्यो कानुन अनुसारको टोब्याको फ्री बनाऊ, वरिपरि चाहिँ चुरोट बिडी खान पनि पाइँदैन, चुरोट बिडी बेच्न पनि पाइँदैन भने कानुन इम्प्लिमेन्टेसन गरौँ। यसको लागि विभिन्न निकायहरू नि स्थानीय सरकार जस्तो नगरपालिका गाउँपालिका स्थानीय सरकार प्रहरी स्वास्थ्य मन्त्रालय जोइन्ट रूपले काम गर्यो भने गर्न सकिने केही पनि छैन संसारमा। यो सहकार्य भएन क्या, कानुन चाहिँ आयो कता कता त्यो कानुन त्यतिकै थन्क्यो क्या, सबैभन्दा ठुलो सहकार्यको चाहिँ अलिकति कमी हो।
तपाईँ त धेरै क्यान्सरसँग लडिरहेका व्यक्तिहरूको उपचारमा पनि लाग्नु भएको छ, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनबाट क्यान्सर भएका व्यक्तिहरूलाई सम्झेर अन्य मानिसहरूलाई सुर्ति चुरोड तथा धुम्रपान जन्य वस्तु पदार्थ सेवन नगर्न कस्तो सल्लाह दिनुहुन्छ?
होइन, 15-20 बिरामीहरू त्यहाँ मध्ये क्यान्सरका धेरै बिरामीहरू चुरोड बिडी खाने हुनुहुन्छ, 5-6 त फोक्सोकै क्यान्सरका बिरामी हुनुहुन्छ। यस्तो कोरोनाको बेलामा पनि अस्पतालमा बसेर छटपटाइरहनु भएको छ, बिरामीलाई पनि दुःख छ, बिरामीको परिवारलाई पनि दुःख छ, किन मान्छेले खान्छन् चुरोड? यसको फाइदा त केही पनि छैन, यसले सारा दुःख क्या, आफूलाई दुःख, परिवारलाई दुःख, आफ्नो नानीहरूलाई पनि दुःख, केही फाइदा नभएको यस्तो बेकारको चिज चाहिँ आजैको दिन आफ्नो लागि नभए पनि आफ्नो परिवारको लागि, बालबच्चाको लागि, अरूलाई सम्झेर पनि आजैको दिन छोड्नुहोस्, यो चाहिँ सेवन गर्ने चिजै है।
महत्वपूर्ण र उपयोगी जानकारीका निम्ति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौँ बागमती प्रदेशमा सेवारत क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर विष्णुदत्त पौडेलप्रति आभारी छौं।
उहाँले भन्नुभए जस्तै मानव स्वास्थ्यका निम्ति हानिकारक सुर्तिजन्य वस्तु सेवन दुर्व्यसन रोक्नका लागि एकातिर भएका ऐन कानून नीति नियम नियमावली निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयन जरुरी छ भने अर्कोतिर आम नागरिकहरूले पनि स्वस्थ जीवन बाँच्नका लागि आजैबाट अहिलेबाट सबै किसिमका सुर्तिजन्य वस्तु तथा पदार्थको सेवन दुर्व्यसनको लत अम्बलबाट आफूलाई मुक्त गर्नु जरुरी छ।
साउजी, एक पोको तेल, एक किलो चिनी, एक पाउ जिरा, दुई पक्का दुध र एक प्याकेट नुन दिनु है मलाई।
मैले उधारो दिन छोडे भनेर 500-100 नोट पो बोकेर आयो त कर्म, अरू
अनि एक बट्टा चुरोट पनि।
ल, 610 भयो।
610 पो? मैले त 500 मात्र बोकेर आएँ साउजी, अब उधारो नराख्ने विचार गरेको छु। चुरोट हटाइदिनुहोस्। चुरोट नि निकै महँगो हुँदै आयो, अब किनेर खान पनि नसकिने भयो।
किनेर खानै नसकिने वस्तु हुनुपर्ने नै हो नि यो चुरोट त, मान्छेलाई रोगी गरिब बनाउने। सरकारले यसको त खिल्लीको 100 रुपियाँ बनाए पनि हुन्थ्यो। यही चुरोटले गर्दा बालाई क्यान्सरले लग्यो।
ल, अब चुरोट बाहेक कति भयो त?
450 भयो।
बाँकी बचेको पैसाको अन्डा दिनुहोस्, बरु बच्चाले पनि उसिनेर खान मन पराउँछ।
कस्तो राम्रो कुरा गर्नुभयो भाइ तपाईँले, मेरो घरमा पनि 2-2 हुनुहुन्छ चुरोट खाने। जति नखानु भने पनि मान्ने होइन, यस्तो महँगो अनि हानि गर्ने चुरोट खानु भन्दा बरु त्यो पैसा अरू कुरामा खर्च गर्नु जाति हो के? स्वास्थ्य पनि जोगिने, पैसा पनि जोगिने। आज म फेरि सम्झाउँछु घरका सदस्यलाई।
चुरोट सुर्तिजन्य पदार्थमा बनाउँदा राजस्व र कर घर समाजमा घट्दै जान्छ, रोग व्याधि र दुर्व्यसनको दर।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल सरकार स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आज प्रस्तुत यस 8 भागमा हामीले सुर्तिजन्य वस्तु पदार्थ नियन्त्रण सम्बन्धी ऐन कानून नीति नियमको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्यौं। आजको प्रस्तुतिका बारेमा लागेको विचार हामीलाई फोन गरेर रेकर्ड गराउनुहोस् है।
कार्यक्रम मुक्तिका लागि जुक्तिका बारेमा सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने निशुल्क टोल फ्री आइभीआर नम्बरहरू क्रमशः एनटीसी फोन चलाउनेका लागि 1600045 र एनसेल चलाउनेका लागि 9805720000 फोन गरेर रेकर्ड गराउनुहोस् है।
रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर यही निशुल्क टोल फ्री आइभीआर नम्बरमा हामीलाई श्रोता सहभागीहरूले आफ्ना प्रतिक्रिया रेकर्ड गराउनु भएको छ।
नमस्कार, म कपिल वस्तुबाट उरिराम चौरसिया। मुक्तिको जुक्ति कार्यक्रम निकै राम्रो रहेको छ। मौजुदा कानूनहरू पूर्ण रूपमा राज्यले कार्यान्वयन गर्नुपर्छ। स्वास्थ्य संस्था विद्यालय नजिक सार्वजनिक स्थलमा धुमपान बिक्री वितरण पूर्ण रूपमा रोक्ने बन्देज गर्ने क्रियाकलाप गर्नुपर्दछ। स्थानीय सरकारहरू विशेष जिम्मेवारी पूर्वक लागेमा यो प्रभावकारी हुनेछ। त्यसकारणले मुक्तिको जुक्ति कार्यक्रम विविध भाषामा पनि यसको उत्पादन र स्थानीय एफएमहरूमा यसको प्रसारण गरेमा सबै धन्य हुने नै छन् र यसको कार्यान्वयनमा सेवा पुग्नेछ। धन्यवाद, नमस्कार।
नमस्कार, म कुमारी कटवाल, गाउँपालिका वडा नम्बर 5 धाबामा बस्छु। मलाई यो मुक्तिको लागि धेरै मन पर्छ र यो कथाले मेरो भनौँ न दाजुलाई पनि सघायो, नत्र मेरो दाजु धेरै धेरै रक्सी गाँजाहरू भाङहरू खानुहुन्थ्यो तर अहिले छोड्नुभयो किनकि यही मुक्ति र सुक्ति सुनेर लागु पर्दा त हुँदैछ यस्तो हुँदो रहेछ भनेर बुझ्नुभयो मेरो दादाले छोड्नुभयो।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर महत्वपूर्ण सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएकोमा आभारी छौं। आगामी दिनमा पनि हामीलाई नियमित सल्लाह सुझाव प्रतिक्रिया पृष्ठपोषण पठाउँदै गर्नुहोस् है। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा आफ्नो नाम, पालिका, प्रदेश र जिल्ला पनि बताउनुहोस् है।
अब भने रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको यस आठौं खण्डबाट विदा माग्दै अर्कोपल्ट अबको दुई सातापछि उपयोगी अनि महत्वपूर्ण सवाल सरोकारसँगै नौ भागमा आउनेछौ।
कार्यक्रमबाट आजको लागि म अचला
अनि म उपेन्द्रलाई विदा दिनुहोस्।
नमस्ते, नमस्ते।